السلام عليكم ورحمة الله وبركاته. الحمد لله اپنے ان ڈیپ اسٹڈی کو ہم آج ڈے 19 کے ساتھ آگے پروسیڈ کر رہے ہیں. اللہ کا نام لے کر انشاءاللہ اپنی آج کی کلاس کو لیکچر نمبر 19 کو شروع کرتے ہیں. اللہم لک الحمد حمدا کثیرا طیبا مبارکا فی کما یحب ربنا و یرضا. اللہم لک الحمد و لک الشکر و لک ثناء الحسن. اللہم لک الحمد کلو و لک الشکر کلو. الیک یرجع الامر کلو علانیته و سره. اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. اللہم ثبتنا عند الموت بلا الہ الا اللہ. اے ہمارے اللہ، ہمیں ہماری موت پر کلمہ لا الہ الا اللہ پر ثابت قدم رکھیے. آمین یا رب العالمین. الحمدللہ، آج ہم اپنا ایک اور سورت کا سفر، اس کو سمجھنے کا سفر شروع کر رہے ہیں. آج ہماری سورت ہے سورۃ النصر. اپنا سورۃ النصر کا پہلا چیپٹر انشاءاللہ ہم بیسک تعارف کے ساتھ آگے لے کر چلیں گے. اگر میں بات یوں شروع کروں کہ جس کا تعلق ڈائریکٹ سب سے پہلے آپ سے اور مجھ سے اور ہماری ڈے ٹو ڈے لائف سے ہے، تو میں اس جملے سے اپنی بات کو شروع کرنا چاہوں گی کہ ایک بیلیف، ایک یقین میرا الحمدللہ قرآن پڑھنے کے ساتھ ساتھ بنا ہے اور مزید بنتا جا رہا ہے. اینڈ آئی ایم شیور کہ آپ سب لوگ اس چیز پر اگری کریں گے. وہ بیلیف میرا یہ ہے کہ، اور یہ یقیناً یہ بیلیف قرآن اور سنت اور اس کی ٹیچنگز نے ہی بنایا ہے، وہ یہ ہے کہ الحمدللہ اللہ تعالیٰ نے ہماری روح کو، جو اللہ نے ہمیں روح دی ہے انسان ہونے کے ناطے، اللہ نے ہماری روح کو ہر اچھا کام کرنے کے اہل بنایا ہے. ناٹ از اے ویری امپورٹنٹ بیلیف جو انشاءاللہ ہم سب کو قرآن کی روشنی میں گین کرنا ہے، اور وہ یہ ہے کہ اللہ نے ہماری روح کو ہر اچھا کام کرنے کے اہل بنایا ہے. یو کین سے روح ہیز سو مچ پوٹینشیل ٹو ڈو گڈ ڈیڈس، اس لیے کہ اللہ نے ہمیں اشرف المخلوق بنایا ہے، اور اللہ نے ہمیں دنیا میں امتحان کے لیے بھیج دیا کہ جاؤ اپنی عقل کو استعمال کرو تاکہ تم اپنی روح کو ایکسپلور کر سکو، آس پاس کی دنیا کو آبزرو کرو، اینڈ کیپ اڈاپٹنگ گڈ تھنگس، کیپ اڈاپٹنگ اچھائی. دیکھیں، آلریڈی ہمارے آس پاس سراؤنڈنگ میں، دنیا میں اگر آپ دیکھیں نا، بسائڈز ہیومن بینگس، فی الحال اگر آپ دیکھیں تو دنیا میں ہماری سراؤنڈنگ میں، کائنات میں بہت سے اچھے کام ہو رہے ہیں. یعنی ہر مخلوق آپ غور کریں تو اچھے کام کرنے میں انوالو ہے. سمپلی آپ کے باغ کا پھول صرف اس لیے خوشبو نہیں دیتا ہے کہ ابھی شام میں کوئی صاحب یا صاحبہ آئیں گی اور مجھے سمیل کریں گی اور ان کو اچھا لگے گا. پھول اس لیے خوشبو نہیں دیتا کہ کوئی اس کو آ کر سمیل کرے گا. درخت اس لیے آکسیجن نہیں پرووائڈ کر رہا کہ انسان جو ہے وہ میرے پاس آئے تو اس کو اچھا فیل ہونے لگ جائے. ارتھ وارمز ہماری کراپس کو فرٹائل کرنے کا سوچ کر جو ہیں وہ ہماری زمین میں نہیں ہے. پوائنٹ کیا ہے؟ وٹ ایور دیز مخلوقات آر ڈوئنگ، دے ڈو گڈ. کیوں یہ کرپشن کیوں نہیں کرتے انسان کی طرح؟ یہ فساد کیوں نہیں پھیلاتے انسان کی طرح؟ یہ لڑتے کیوں نہیں؟ ایک نارمل لڑنا جھگڑنا جو اسپیشی کے درمیان ہے وہ الگ ہے، لیکن ایسا لڑنا جھگڑنا کہ جس میں خاندانی دشمنیاں جو ہیں وہ انسانوں کی طرح چلتی رہیں، یہ والا فارمیٹ آپ کو مخلوقات میں نظر کیوں نہیں آتا؟ وائی دے آر جسٹ اسپینڈنگ دیئر لائف آن گڈ؟ جو بھی ان کی زندگی کا پیٹرن ہے وہ اس کو فالو کرتے ہوئے صرف خیر پھیلاتے ہیں. واٹس دا ریزن؟ دا ون لائنر وچ ول ٹیل یو دا ریزن، بیکاز سمپلی دے آر فالوئنگ دیئر فطرا. اف دے لیو دے ڈو گڈ، اف دے ایٹ دے ڈو گڈ، بیکاز دے آر جسٹ دیم سیلفز. وہ اپنی فطرت کو فالو کر رہے ہیں. انسان کا مسئلہ کیا ہے؟ انسان اپنی نیچر کے مطابق زندگی نہیں گزارتا ہے تو پھر اس کو ایڈیشنلی اچھے کام ڈھونڈنے پڑتے ہیں. یہ بات میں اپنی اس صورت کی آغاز میں اس لیے بتانا چاہ رہی ہوں کہ بائی نیچر, بائی ڈیفالٹ, اللہ تعالیٰ نے ہم انسانوں کو انسان بنا کر ایک گڈ ہیومن, ایک گڈ اسپیشی آلریڈی بنا دیا ہے. لیکن یہ گڈ اسپیشی ہونا اور گڈ ہیومن ہونا اس کو نظر آئے گا جو اصل میں اپنی روح کو پہچان لے گا. جب ہم روح کو ڈینائی کرتے ہیں تو پھر ہم ایڈیشنلی کام تلاش کرتے ہیں, اچھا معاشرے میں اچھا کام کیا کر سکتی ہوں. اگر ہم سب اپنی ہیومینٹی پر زندگی گزاریں, انسان بن کر زندگی گزاریں, تو ہمیں کسی کو ہمیں بتانا نہ پڑے کہ اچھائیاں کیا ہوتی ہیں, نیکیاں کیا ہوتی ہیں. ایک پھول جب کھلتا ہے تو خوشبو پھیلتی ہے. ایک انسان جب اپنے عمل سے اچھائی کرتا ہے, نو بڈی کین اسٹاپ یو فرام ڈوئنگ دیٹ اچھائی, اور نو بڈی کین اسٹاپ دا امپیکٹ آف دس اچھائی ٹو ریچ ٹو ادر پیپل. دس از دا ایسنس آف اسلام فار اے ہیومن بینگ. پھول کی خوشبو باغ میں پھیلتی رہتی ہے, پھول کی خوشبو جنگل میں پھیلتی رہتی ہے, چاہے آس پاس کوئی اور اس سے فائدہ اٹھانے والا ہو یا نہ ہو. آن دا سیم پیٹرن انسان اللہ نے بنایا کہ وہ اپنے نیچر اور اپنے فطرہ کے مطابق زندگی گزارے تاکہ اس کے آس پاس اچھائیاں پھیلیں. ہم انسانوں کا رویہ انسانوں کو دیکھ کر نہیں بدلے کہ کسی کو دیکھ کر مسکراہٹ, تو کسی کو دیکھ کر ماتھے پر بل, کسی کا فون کی بیل رنگ بجتی ہے تو فوراً بھاگ کر اٹھاتے ہیں, اور کسی کا فون کی بیل بجتی رہتی ہے تو نہیں اٹھاتے. یہ انسانوں کی ڈسکریمنیشن ہے. انسان جب ڈسکریمنیشن کرتا ہے تو اس کا مطلب ہے اپنی نیچر کو فالو نہیں کر رہا. ہمیں کہا گیا ہے ہر انسان کے ساتھ اچھا رہو, ہر مخلوق کے ساتھ اچھا رہو, بی اے گڈ ہیومن بینگ اینڈ فالو یور فطرہ. یاد رکھیں, پھول اس ہاتھ کو بھی خوشبو دے جاتا ہے جو ہاتھ اس کو مسل دیتا ہے. سو ناؤ فرام ٹوڈے, فرام دا شیڈ آف دا ٹیچنگز آف قرآن اینڈ سننا, جسٹ لرن ون ویری سمپل تھنگ. اور یہ والی باتیں جو میں اس وقت کر رہی ہوں, یور بچاز ول لو دس تھنگ, بیکاز ہمارے بچوں کو اس طرح کی باتیں اپیل کرتے ہیں, اور ان کو لگتا ہے کہ شاید اس طرح کی باتیں آپ کو صرف اور صرف کسی ایسی ریلیجیس کلاس, کسی ایسی اسپرچل کلاس میں مل سکتی ہیں جہاں اسپرچویلٹی ڈسکس ہوتی ہے بٹ ریلیجن ڈسکس نہیں ہوتا. آپ نے اور میں نے ان کو بتانا ہے کہ ہمارے اس کتاب, اس کلام, اس قرآن میں اس طرح کی ساری باتیں خوبصورتی کے ساتھ امبیڈڈ ہیں, اس لیے کہ یہی تو اصل اسپرچویلٹی ہے جو انسانیت کو سکھائی گئی ہے. سو ناؤ لیٹس چینج آر اسٹیٹمنٹس فرام ٹوڈے. وہ کیا, یہ کہنے کی بجائے کہ ہم اچھے راستے ڈھونڈیں, لیٹس چینج آر ورڈز ناؤ. دیر از نو گڈ وے ٹو بی, وی کین سے, بٹ آئی ہیو ٹو اڈاپٹ اے ہیومن وے ٹو بی. جس دن ہم نے انسان بننا شروع کر دیا, ہم اچھائیوں کو اڈاپٹ کرنے لگ جائیں گے. اور آپ قرآن اور سنت کے ایسنس سے دیکھیں گے کہ جس دن ہم نے انسانیت کو فالو کرنا شروع کر دیا, اسپرچویلٹی ول ڈسینڈ آن آر ہارٹس. بالکل جیسے میریکلز ہمیں نظر آئیں گے, اسپرچویلٹی ہمارے اندر جو ہے وہ بڑھتی چلی جائے گی. دیر از نو گڈ ورژن آف اے ہیومن بینگ وداؤٹ دا اسپرچویلٹی, وداؤٹ دا ریلیجن. جتنا ہم ان چیزوں کو سیکھیں گے, ہمارے ایموشنز, ہمارے اوپینینز, ہمارے تھاٹس, ہمارے لائف سٹائل ایک اچھے انسان کی طرح اپنی فطرت کو فالو کرتے ہوئے آگے بڑھیں گے. سو دس واز دا بریف انٹروڈکشن جو ہمیں انسان اور ایک ریلیجن کے دائرے کا انسان بننے کی طرف پروموٹ کرنے کے لیے اور انکریج کرنے کے لیے تھا. ناؤ آئی ایم موونگ فارورڈ ٹوورڈز مائی سیکنڈ چیپٹر آف دس سورہ. انشاءاللہ آج ہم اللہ کی رحمت سے اور اللہ کی دی ہوئی توفیق سے سورہ نمبر 110 کو شروع کریں گے. سورۃ النصر, نون صاد را. سورۃ النصر کی سب سے پہلے ہم آج اس چیپٹر میں, دوسرے چیپٹر میں اس کے ورچوز کو دیکھیں گے. سورۃ النصر کے کئی ورچوز آپ کو تفاسیر کے سکالرز اپنی کتابوں میں مینشن کرتے ہوئے ملیں گے. میں آپ کے سامنے 7 ورچوز آف سورۃ النصر رکھوں گی, جسٹ 7 ورچوز. ڈونٹ فورگیٹ, ہم قرآن کیوں پڑھ رہے ہیں؟ ہم قرآن پڑھ رہے ہیں فطرت کو تلاش کرنے کے لیے. ہم قرآن کیوں پڑھ رہے ہیں؟ ایک اچھا انسان بننے کے لیے. ہمیں اچھا انسان کیوں بننا ہے؟ بیکاز قرآن کی روشنی کے مطابق ہم نے اسپریچول بینگ کے طور پر زندگی گزار رہے ہیں، تاکہ زندگی پرپسفل ہو اور میری ساتھ رہنے والے ہر انسان کو مجھ سے فائدہ ہو، جیسے باقی تمام مخلوقات اپنی پریزنس سے ہر مخلوق کو فائدہ پہنچاتے ہیں. آپ نے اور میں نے وہ پھول بننا ہے جو پھول اپنی زندگی میں اپنے لیے بھی فائدہ مند ہوگا، اس لیے کہ پلیزنٹ ہوگا، ایک پلیزنٹ اپیئرنس کے ساتھ ہوگا، اور اپنے آس پاس کے لوگوں کو بھی ان پلیزنٹ فیلنگس کو فلٹر ڈاؤن کرنے والا ہوگا. تو سورۃ النصر کے 7 ورچوز کو اللہ کا نام لے کر شروع کرتے ہیں، اس لیے کہ ہمارا ایمان ہے کہ قرآن کی ہر آیت، قرآن کی ہر سورت آپ کو اور مجھے نکھارنے کے لیے، آپ کو اور مجھے انسان بنانے کے لیے بہترین کانٹینٹ فراہم کرتی ہے. سورۃ النصر کا پہلا ورچو جو آپ کو مختلف کلاسیکل اسکالرس کی تفاسیر میں ملتا ہے، وہ کہتے ہیں کہ یہ سورت رسول اللہ اور ایمان لانے والوں کو، یعنی جسٹ کیپ ون تھنگ ان مائنڈ، جس وقت یہ نازل ہوئی اس وقت رسول اللہ صلی اللہ علیہ وسلم اور ان کے ساتھیوں، ان کے کمپینینز کے لیے، اور ٹل دا اینڈ آف ٹائمز تک، جب تک آپ کے امتی زندہ رہیں گے، یہ ان تمام ایمان لانے والوں کو کامیابی کی گارنٹی دینے والی سورہ ہے. دس از دی ورچو نمبر 1 آف سورۃ النصر. رسول اللہ صلی اللہ علیہ وسلم اور تمام اہل ایمان کو کامیابی کی گارنٹی دینے والی سورہ ہے، اس لیے سورت کا نام ہی نصرت، نصر کے اوپر ہے، وکٹری سے کنیکٹڈ ہے. تو یہ ورچو نمبر 1 ہو گیا. ورچو نمبر 1، ورچو کا مطلب فضیلت، اہمیت. اس سورت کی اہمیت نمبر 1 کیا ہے؟ کہ یہ رسول اللہ صلی اللہ علیہ وسلم کو اور تمام اہل ایمان کو کامیابی کی گارنٹی دینے والی سورہ ہے. ورچو نمبر، فضیلت نمبر 2، ہم نے پچھلی سورت ابھی جو پڑھی ہے، جس کو ہم نے کل مکمل کیا، سورۃ اللہب. سورۃ اللہب میں اس شخص کا اور اس کریکٹرسٹک والے ان انسانوں کا سب کا انجام آیا تھا جنہوں نے دین اسلام کو ریجیکٹ کیا تھا. اس سورت میں، سورۃ النصر میں، ہم دیکھیں گے کہ اس میں ان کی اینڈنگ ہے، ان کی اصل میں فائنل مومنٹس ہیں ان لوگوں کے جنہوں نے اسلام کو ایکسیپٹ کیا. تو سورۃ اللہب میں نافرمانی کرنے والوں کا انجام ہے، اور سورۃ النصر میں بات ماننے والوں کا، فطرت کو پہچان جانے والوں کا، ہیومینٹی کے لیول پر اسلام کو لانے والوں کا انجام بیان کیا جائے گا. دس از ورچو نمبر 2. اللہ کی بات ماننے والوں کو کیا پھل ملتے ہیں، یہ ذکر ہمیں سورۃ النصر میں ملے گا. ورچو نمبر، فضیلت نمبر 3. اسکالرز کہتے ہیں کہ سورۃ النصر اصل میں رسول اللہ صلی اللہ علیہ وسلم کے لیے ایک خاص تحفہ ہے، ایک خاص تحفہ، اور پھر رسول اللہ کے تھرو امت کو بھی اس تحفے میں حصہ دیا گیا ہے. رسول اللہ صلی اللہ علیہ وسلم کے لیے یہ سورت کیسے تحفہ ہے؟ سی، رسول اللہ صلی اللہ علیہ وسلم کو سورت دوحا میں کہا گیا تھا، وَلَسَوْفَ يُعْطِيكَ رَبُّكَ فَتَرْضَى، ان قریب آپ کا رب آپ کو اتنا دے گا دیٹ یو ول بی پلیزڈ. آپ صلی اللہ علیہ وسلم کو تسلی دی گئی تھی سورت دوحا میں کہ آپ کا رب آپ کو ان قریب اتنا دے گا دیٹ یو ول بی پلیزڈ، آپ کو اتنا نوازے گا. کیوں کہا تھا یہ اللہ تعالیٰ نے رسول اللہ کو؟ کہ اللہ ان قریب آپ کا غم دور کر دے گا، آپ کی پریشانیاں دور کر دے گا. دس سینٹینس از ناٹ جسٹ فار رسول اللہ صلی اللہ علیہ وسلم، ریفرنس ٹو کانٹیکسٹ، اسپیسیفکلی یقیناً اللہ کے رسول کو کہا گیا، لیکن ہمارا ایمان ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کو تسلی میں کہے جانے والے الفاظ، آپ کو تسلی کے لیے کہی جانے والی آیات، ہر مومن کے لیے، ہر بلیور کے لیے تسلی کا کوئی نہ کوئی امپیکٹ ضرور رکھتے ہیں. جہاں رسول اللہ کو تسلی قرآن دیتا ہے، وہاں ہم جیسے کمزور ایمان والوں کو بھی قرآن بڑی بڑی تسلیاں دیتا ہے. تو رسول اللہ صلی اللہ علیہ وسلم کو تسلی دی گئی، وَلَا سَوْفَ يُعْطِيكَ رَبُّكَ فَتَرْضَى، ان قریب آپ کا رب آپ کے غم کو، آپ کی گریف کو دور کر دے گا. کیا غم تھا رسول اللہ صلی اللہ علیہ وسلم کا؟ آپ صلی اللہ علیہ وسلم کا سب سے بڑا غم جو تھا، جو آپ کو چیز ہرٹ کرتی تھی، वो ये थी कि आप लोगों को इस्लाम का पैगाम देते थे और लोग उस पैगाम को सीरियसली नहीं लेते थे। आप सल्लल्लाहु आपने पिछली सूरत में ही देख लिया, आप सल्लल्लाहु अलैहि वसल्लम की दावत के ऊपर अबू लहब ने क्या रिस्पॉन्स और क्या रिएक्शन किया। ये चीज आप सल्लल्लाहु अलैहि वसल्लम को दुख देती थी, और दुख इसलिए नहीं देती थी कि कोई मेरी बात ही नहीं सुनता, कोई मुझे लिफ्ट नहीं कराता, कोई मेरी बात को वैल्यू नहीं करता। ये हम जैसे कमजोर इंसान सोच सकते हैं। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जैसी हस्ती, आपको क्या गम था? आपको गम ये होता था कि जब आप इस्लाम की दावत देते हैं और लोग उसको रिजेक्ट करते हैं तो वो अपना नुकसान कर रहे होते हैं। रसूल अल्लाह का नुकसान नहीं होता, अल्लाह का नुकसान भी नहीं होता। तो ये जो हम वर्चू नंबर 3 डिस्कस कर रहे हैं कि ये सूरत अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के लिए तोहफा है, मैं आपको ये बताना चाह रही हूँ कि ये तोहफा कैसे है। सूरत दोहा में कहा गया था कि अनकरीब आपको दिया जाएगा जो आपके गम को दूर कर देगा, और मैंने आपको रसूल अल्लाह का गम भी बता दिया। आपको गम था इस उम्मत के एक एक फर्द के लिए कि ये अगर इस बात को फोकस नहीं रखेंगे, अगर ये ह्यूमन लेवल पर फितरा को नहीं पहचानेंगे, अगर ये कुरान को इंटरनलाइज नहीं करेंगे, ये सरासर अपना नुकसान करेंगे। वो रसूल अल्लाह का मजाक भी उड़ाते थे, तो रसूल अल्लाह को दुख इस पर भी होता था कि इस मजाक के उड़ाने के बाद इनका अंजाम क्या होगा। आज जो रसूल अल्लाह की अहादीस को ठुकराए, उनको निगेट करे, उनका मुनकर हो जाए, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का गम आपकी जिंदगी से फिल्टर डाउन कर रहा है। वो अपना नुकसान कर रहे हैं सब, वो रसूल अल्लाह का कोई नुकसान नहीं कर रहे। तो ये चीज यहाँ मेंशन की गई है इसलिए कि आप सल्लल्लाहु अलैहि वसल्लम का बाकी अंबिया से मामला बड़ा मुख्तलिफ था। बाकी रसूलों को, बाकी अंबिया को उनको स्पेसिफिक नेशंस की तरफ, स्पेसिफिक कौमों की तरफ भेजा जाता था। अल्लाह के रसूल को कैसे भेजा गया था? आप सल्लल्लाहु अलैहि वसल्लम को पूरी कायनात के लिए रहमतुल आलमीन बनाकर भेजा गया, आपको पूरी ह्यूमैनिटी के लिए रसूलुल्लाह बनाकर भेजा गया। और आपका कंसर्न क्या था? आप सोचें, आप हमेशगी तो नहीं दी गई कि अब क्योंकि आप हमेशा के लिए आखिरी आने वाले इंसान के लिए भी रसूल हैं तो शायद अब आप जो हैं वो हमेशा जिंदा रहेंगे इस दुनिया के ऊपर एज अ फिजिकल लाइफ। नहीं, आपका गम यही तो था कि आपके पास लिमिटेड जिंदगी है, आपके पास लिमिटेड टाइम फ्रेम है, और ये आपका कंसर्न था कि मुझे सिर्फ अपने बनू हाशिम को, सिर्फ कुरैश को इस्लाम का पैगाम नहीं देना, बल्कि इनमें से जितने लोग इस्लाम को समझ जाएंगे उतना वो उस दौर के तमाम एग्जिस्टिंग लोगों तक इस पैगाम को आगे ले जा सकेंगे। और जब बनू हाशिम में से ही लोग इस्लाम को नहीं अडॉप्ट करेंगे, जब कुरैश के लोग ही रसूल अल्लाह को डायरेक्ट 1-to-1 सुनकर अल्लाह के दीन की तरफ नहीं आएंगे, तो ये चीज इन सारे लोगों की वजह से और लोगों के नुकसान का बायस बनेगी। ये गम था रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का, और इसी गम को सूरह कहफ में कैप्चर किया गया है जिसको हम हर जुमे को पढ़ते हैं आयत नंबर 6 में, फलअल्लका बाखिउन नफ्सका अला आसारिहिम देन परहैप्स यू वुड किल योरसेल्फ थ्रू ग्रीफ ओवर देम। आप शायद खुद को हलाक कर लेंगे इस बात पर कि ये लोग ईमान नहीं लेकर आते हैं। ये आपका कंसर्न था, ये आपकी फिक्र थी, और आप सल्लल्लाहु अलैहि वसल्लम के इस गम को, इस वरी को दूर करने वाली शय क्या थी? कि आपको आपकी जिंदगी में दिखाया जाता कि लोग ग्रुप्स के ग्रुप्स, पूरे के पूरे फौज दर फौज इस्लाम में दाखिल हो रहे हैं। सो वर्चू नंबर 3, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को जो सूरह दोहा में कहा गया था कि अनकरीब आपका रब आपको अता करेगा, वो आपके गम को दूर कर देगा, उसकी शक्ल सूरत नसर में आपको प्रैक्टिकली दे दी गई। इसीलिए सूरत नसर एज अ वर्चू नंबर 3 रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का जिंदगी में तोहफा समझी जाती है। आपके लिए, आपके गम को हल्का करने के लिए ये बेहतरीन सूरत थी कि आप इंसानों को इस दीन के दायरे में ग्रुप्स के ग्रुप्स में आते हुए देखेंगे। यानी सूरत नसर आपका अपनी जिंदगी में अल्लाह के तोहफे को देखने का फैक्टर है। आपने अपनी जिंदगी में ये फल देखा कि अल्लाह के बंदे जोग दर जोग इस्लाम में दाखिल हुए। और डेफिनेटली याद रखिएगा इसी पॉइंट से, बिकॉज हर हर इन डेप्थ का जुमला कहीं ना कहीं हमें कोई ना कोई सबक जरूर दे रहा होता है। तो इस पॉइंट को याद रखिएगा कि ये जो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को उनकी जिंदगी में उनकी मेहनतों के फल का रिफ्लेक्शन दिखाया गया कि लोग उनके सामने ग्रुप्स के ग्रुप्स इस्लाम में दाखिल हुए। स्कॉलर्स कहते हैं अल्लाह की नेमतों में से यकीनन एक बहुत बड़ी नेमत ये है कि इंसान अपनी मेहनत का फल अपनी आंखों से दुनिया में देख ले। आए इसी मुकाम पर हम सब मिलकर दुआ करें अल्लाह हमारी दुआओं का एक समरात का पॉजिटिव समरात का इम्पैक्ट हमें हमारी जिंदगियों में दिखाइए। अल्लाह हमारी औलादों को हमारी जिंदगी में हिदायत के रास्ते पर ले आइए। अल्लाह हमें अपनी औलादों की फरमाबरदारी का फल हमें अपनी जिंदगी में एक्सपीरियंस करने की तौफीक अता फरमाइए। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के लिए खास तोहफा था। आपकी मेहनत के फल का इम्पैक्ट आपको आपकी जिंदगी में दिखाया गया। आप देखें याकूब अलैहि सलाम के लिए आता है कि वो अपनी औलाद के दीन पर आने के समरात नहीं देख सके थे। जब भी तो अपने डेथ बेड पर उन्होंने सबको जमा करके पूछा था मा ताबुदूना मिन बादी, मेरे बाद तुम किसकी इबादत करोगे। ही वॉज कंसर्न्ड, तभी तो पूछा था। सिमिलरली विद इब्राहिम अलैहि सलाम, उन्होंने अपनी फ्यूचर जनरेशन के लिए दुआएं की अल्लाह से, इसलिए कि वो चाहते थे कि वो अपनी प्रोजनी को अपनी औलाद को अपनी जुर्रियत को अल्लाह से मोहब्बत करते हुए देखें। सूरह बकरा और इस तरह के एसेंस की कई आयात कुरान में आती हैं। सूरह बकरा की आयत नंबर 129 में आता है इब्राहिम अलैहि सलाम की तो दुआ है रब्बना ए हमारे रब वबअस फीहिम रसूलम मिनहुम, अल्लाह इनमें से ही एक रसूल उठाइए। क्या मुराद थी इब्राहिम अलैहि सलाम की इनमें से ही, यानी मेरी औलाद में से, ये जो मेरे सामने मेरी औलाद है अल्लाह इनमें से ही रसूल उठाइए। यतलू अलैहिम आयातिक, जो इनको आपकी आयात की तिलावत करके बताए। वयुअल्लिमुहुम, और जो इनको अल किताब, जो इनको किताब की तालीम दे। वल हिकमा, उस किताब पर अमल करने के विजडम सिखाए। वयुज़क्कीहिम, और इनको पाक करे। इब्राहिम अलैहि सलाम की दुआ थी डोंट फॉरगेट टू डू दिस दुआ फॉर योर औलाद। हाँ हम उम्मीद रखते हैं अल्लाह की जात से कि जैसे रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को उनकी जिंदगी में उनकी मेहनतों का फल दिखाया गया, अल्लाह हम इस रमदान में टूट कर आपसे दुआ करते हैं अल्लाह हमें अपनी औलादों की फरमाबरदारी अपनी जिंदगी में नसीब फरमा। हम भी अपनी आंखों से उनको आपसे मोहब्बत करता हुआ देखें। हम भी अपनी आंखों से उनको आपके अहकामात पर दौड़ दौड़ कर अमल करना देखें। हम भी अपनी आंखों से अपनी औलाद को रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों को जिंदा करते हुए देखें। आज भी दुआ करें। लेकिन अगर किसी माँ बाप को ये नाउमीदी आने लग जाती है कि मेरी जिंदगी में मुझे नजर नहीं आएगा, तो प्लीज याद रखें अंबिया भी गुजरे हैं जिन्होंने दुआएं की और डेथ बेड पर रहे और अपनी औलाद के लिए दुआएं करते रहे, लेकिन आखिरी सांस तक औलाद के लिए दुआएं करते रहे, नाउमीद नहीं हुए।